وعلى آله وأصحابه وأمته أجمعين. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. وقال الله سبحانه وتعالى: كنتم خير أمة أخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله. وقال الله سبحانه وتعالى: والذين جاهدوا فينا لنهدينهم سبلنا وإن الله لمع المحسنين. وقال النبي صلى الله عليه وسلم: من تمسك بسنتي لفساد أمتي فله أجر شهيد. وفي رواية: فله أجر مثل شهيد. وقال النبي صلى الله عليه وسلم: بلغوا عني ولو آية. وقال النبي صلى الله عليه وسلم: لغدوة في سبيل الله أو روحة خير من الدنيا وما فيها، أو كما قال عليه الصلاة والسلام. قابل احترام دوست و بزرگ و بھائیوں، اللہ پاک کا بہت بڑا فضل و کرم احسان ہوا کہ اللہ پاک نے ہمیں اور آپ کو اس اجتماع میں شرکت کی توفیق عطا فرمائی. ہمارا اور آپ کا یہاں جمع ہونا یہ کوئی رسمی رواجی بات نہیں ہے، بلکہ ہم اور آپ کے بہت اونچے فکر کے لیے، ایک بہت اونچی محنت کے نسبت سے اور ایک بہت اونچے کام کے لیے جمع ہوئے. فرماتے ہیں، اس فکر میں ایک گھڑی کا بیٹھنا کہ اللہ تبارک و تعالیٰ کا پورا دین میری زندگی میں آ جائے اور سارے انسان اور جنات کی زندگی میں آ جائے، ایک گھڑی اس کی سوچ اور فکر کر لینا 60 یا 70 سال کی دیریا نفسی عبادت سے افضل ہے. اسی لیے ایک روایت میں آتا ہے کہ جو اللہ کے راستے میں اللہ کے دین کو سیکھنے کے لیے نکلتے ہیں، ان کے لیے ساری مخلوقات دعا کرتی، آسمانوں میں فرشتے، ہواؤں میں پرندے اور سمندروں میں مچھلیاں اور دلوں میں چیونٹیاں، ساری مخلوقات ان کے لیے دعائیں مغفرت ہیں. اور اس راستے کا ایک صبح ایک شام اللہ کے راستے میں جو لگانا ہے وہ دنیا و مافیہا سے بہتر ہے. تاریخین نے لکھا ہے کہ آدمی جو ایک گھڑی فکر کرتا ہے، اس فکر کا اثر سارے عالم سے پڑتا ہے. اس لیے آدمی 60 سال اگر نفلیں پڑھ رہا ہو تو اس کی اپنی ذات کو اس کا فائدہ پہنچتا ہے، لیکن اس فکر کا، سوچ کا کہ سارے عالم میں اللہ کا پورا دین زندہ ہو جائے، سارے انسان سارے اللہ کے پورے دین کو اپنی زندگی میں لا کر دنیا اور آخرت میں کامیاب ہو جائیں، اس ایک گھڑی کا سوچ و فکر سارے انسانوں پر قیامت تک کے آنے والی نسلوں پر پڑتا ہے. اور جو یہ مخلوقات دعا کرتی ہے، سناتے ہیں کہ انسان کے جیسے اعمال آسمان پر جاتے ہیں ویسے ہی اللہ کی طرف سے فیصلے آتے ہیں. یہ جو انسان کا خوشی کا حال ہے، غمی کا حال ہے، सेहत का हाल है, मरद का हाल है, इज्जत का हाल है, जिद्दत का हाल है, कामयाबी का हाल है, नाकामी का हाल है, ये सारे हालात अल्लाह की तरफ से आते, आसमान की तरफ से आते, और इन हालात का ताल्लुक अल्लाह ने इंसान के आमाल के साथ किया। ظاہر الفساد فی البر والبحر بما کسبت ایدی الناس، یہ دنیا کے اندر جو خشکی اور سری پر تم حالات دیکھ رہے ہو، اللہ فرماتے ہیں کہ انسان یہ تمہارے اپنے ہاتھوں کی کمائی، تو انسان جب ایک عمل کرتا ہے دین کے مطابق زندگی گزارتا ہے تو اللہ کی طرف سے رحمتیں برکتیں نازل ہوتی، اور اس کا فائدہ صرف انسانوں کو نہیں بلکہ باقی مخلوقات کو بھی اس کا فائدہ پہنچتا ہے، اس لیے اللہ کے راستے میں اللہ کے دین کی محنت کرنے والوں کے لیے کہ اللہ کا دین دنیا میں زندہ ہو جائے، لوگ اللہ کے دین کے علم کے مطابق دین کے علم کو سیکھیں اور دین کے مطابق اپنی زندگی گزاریں، اس محنت کرنے کی برکت سے جب دین دنیا میں زندہ ہوتا ہے تو اس کا فائدہ صرف انسانوں کو نہیں باقی مخلوقات کو بھی پہنچتا ہے، وہ بھی بارشیں جب وقت پر ہوگی اور گھاس ہوگا تو جانوروں کو بھی اس کی سہولت ہوگی، بارشیں نہیں ہوگی پتھر نہیں ہوگا تو انسانوں کو تو اپنی جگہ پر ان چوپائے جانوروں کو اس کی تکلیف اٹھانی پڑتی، جب دین کی محنت نہیں ہوگی اور لوگوں کی زندگی اللہ کے دین کے مطابق نہیں ہوگی تو پھر اللہ کی طرف سے جب یہ اعمال اللہ کی ناراضگی والے آسمان پر جائیں گے تو اللہ کی طرف سے پھر کیسے فیصلے آئیں گے، دلوں کے فیصلے آئیں گے، سیلابوں کے فیصلے آئیں گے، مختلف قسم کی بیماریوں کے فیصلے آئیں گے، تو صرف اس سے انسان ہی متاثر نہیں ہوں گے بلکہ ان کا خمیازہ بھگتنا جانوروں کو بھی پڑتا ہے اور مخلوقات کو بھی پڑتا ہے، جب طوفان آتا ہے تو سمندر کی مچھلیاں بھی پریشان ہو جاتی، جب سیلاب آتا ہے تو جانوروں کے بھی حتیٰ کے سانپ بچھو بھی پریشان ہو جاتے، تو ہمارا اور آپ کا بھی یہاں جمع ہونا ہے اس اجتماع کی نسبت سے یہ کوئی رسمی رواجی نہیں ہے، ہم ایک بہت اونچے کام کے لیے جمع ہوں، یہ دنیا میں اس سے بڑھ کر اور کوئی کام نہیں، کیونکہ اللہ تبارک و تعالیٰ نے جتنے بھی انبیاء علیہ الصلوۃ والسلام دنیا میں مبعوث فرمائے سارے نبیوں کو اللہ نے اسی لیے بھیجا کہ وہ انسانیت کی رہبری رہنمائی فرمائیں اور انسانوں کو سیدھا راستہ دکھلائیں اور اس راستے پر چلانے کی محنت کریں تاکہ اللہ پاک انسان سے راضی ہو کر ان کی دنیا بھی بنا دے آخرت بھی بنا دے، جو دین والا راستہ ہے، اسلام والا راستہ ہے، اس لیے کہ اللہ نے انسان کی دونوں جہانوں کی کامیابی کو اپنے پورے دین پر چلنے میں رکھی، انسان کی کامیابی کو اللہ نے ملک کے ساتھ نہیں جوڑا، مال کے ساتھ نہیں جوڑا، دنیا کے اس پھیلے ہوئے ساز و سامان کے ساتھ نہیں جوڑا، بلکہ اللہ نے انسان کی دنیا اور آخرت کی کامیابی کو اپنے پورے دین کے ساتھ جوڑا، ہر زمانے میں جو انسان کامیاب ہوا ہے وہ دین اسلام کی برکت سے کامیاب ہوا، اور آئندہ کے زمانے میں بھی انسان کامیاب ہوں گے وہ دین اسلام ہی کی برکت سے کامیاب ہوا، اور گزشتہ کے زمانے میں بھی انسان ناکام ہوئے ہیں وہ دین اسلام کو چھوڑنے کی وجہ سے ناکام ہوئے، اور یہی اللہ کی سنت جاریہ ہے قیامت تک کے انسانوں کے لیے کہ آئندہ جس زمانے میں بھی انسان اللہ کے دین کو چھوڑ کر اپنی جی چاہی اور من چاہی پہ چلیں گے تو جیسے اللہ نے پہلوں کو ناکام کیا ایسے اللہ ان بات والوں کو بھی ناکام کرے، تو کامیابی کا دار و مدار اللہ کر دی. کسی کو سمجھایا اللہ پاک من عمل صالحا من ذکر او انثى وهو مؤمن فلنحيينه حیاتا طیبا ولنجزینهم اجرهم باحسن ما كانوا يعملون. جو نیک عمل کرتے ہیں یعنی اللہ کے احکامات کو اپنے نبی کے طریقے پر پورا کرتے ہیں, نیک عمل کرتے ہیں چاہے مرد ہیں چاہے عورتیں, بشرطے کہ وہ ایمان والے. اللہ تبارک و تعالیٰ فرما رہے ہیں کہ ہم ان کو دنیا میں پاکیزہ زندگی دیں. پاکیزہ زندگی مفسرین نے لکھا ہے کہ انسان جو دنیا میں چاہتا ہے وہ سب اس آیات طیبہ میں اللہ نے بیان کرنا. انسان حفیظ چاہتا ہے اور چین چاہتا ہے, سکون چاہتا ہے, عزت چاہتا ہے اور راحت چاہتا ہے, آفیت والی زندگی دنیا میں چاہتا ہے. یہ سب اللہ نے آیات طیبہ میں بتایا کہ جو ایمان اور اعمال صالحہ ٹیم والا راستہ اختیار کرتا ہے چاہے مرد ہے چاہے عورت ہے, اللہ پاک اس کو دنیا کے اندر چین سکون اطمینان راحت عافیت عزت والی زندگی سے نواز. اسی لیے اللہ تبارک و تعالیٰ نے فرما دیا ساری عزتیں اللہ کے لیے, اللہ کے رسول کے لیے اور مومنوں کے لیے. ایمان کی برکت سے اللہ عزت دی. اور اللہ نے فرما دیا ہے کہ دلوں کو جو سکون ملتا ہے جو اطمینان ملتا ہے آپ کی تو ادھر ادھر تلاش کر رہا ہے, دنیا کے پہلے میں نقشوں میں تلاش کر رہا ہے, چیزوں میں تلاش کر رہا ہے, بڑی بڑی گاڑیوں میں, بڑی بڑی کرسیوں میں, بڑی بڑی کرسیوں میں, بڑے بڑے مرتبوں میں اور دنیا کے پہلے میں نقشے میں تلاش کر رہا ہے کہ مجھے سکون مل جائے اطمینان مل جائے. اللہ تبارک و تعالیٰ فرما رہے ہیں ایمان والوں کے دلوں کو سکون اللہ کے ذکر سے ملتا ہے. فرمایا غور تو سن لو الا بذکر اللہ تطمئن القلوب. غور تو سن لو دلوں کا سکون اللہ کے ذکر کے اندر. مفسرین نے لکھا ہے یہاں ذکر سے مراد صرف تسبیح نہیں ہے بلکہ حال کے امر کو پورا کرنا, کہ جس وقت اللہ کا جو امر انسان کی طرف متوجہ ہو اس کو جناب رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے سے پورا کر لے یہ اس وقت کا ذکر. تو انسان ادھر ادھر تلاش کر رہا ہے اور اللہ تبارک و تعالیٰ نے سب کچھ دین میں رکھا ہے, ایمان میں رکھا ہے, ہمارے صالحات میں رکھا ہے. مقابلے میں اللہ تبارک و تعالیٰ نے آگے فرما دیا من اعرض عن ذکری فإن له معیشة ضنکا, جو ہمارے ذکر سے اعراض کرتے ہیں ہم ان کی زندگی کو تنگ کر دیتے ہیں. آج کے عمل کو نہیں پورا کر رہا کہ اللہ کا حکم کیا ہے, اس کو نبی کا کیا طریقہ ہے, مسلمان آج اس کو بھول گیا ہے. پھر اللہ فرماتے ہیں دنیا میں تو ہم تنگ کریں گے لیکن ہم قیامت کے دن اس کو اندر اٹھائیں گے اور وہ کہے گا کہ اللہ میں تو دنیا میں آپ کو والا تھا, مجھے آج اندھوں میں آپ سے اٹھا کے اندھوں میں میرا آشن کرتے ہیں. اللہ پاک فرماتے ہیں ہماری نشانیاں ہماری آیتیں ہمارے احکامات تمہارے سامنے آئے اور تم آپ کے بند کر کے اندھوں کی طرح اٹھے اسے گزر گئے اور دیکھا بھی نہیں کہ اللہ کا کیا حکم ہے. جب اندھے بن کے دنیا میں چل رہے تھے تو آج تمہارا حشر بھی اپنے ہاتھوں میں کر. تو دین کی برکت سے, دین اسلام کی برکت سے ایمان و اعمال صالحہ والی جو زندگی ہے اسے حیات طیبہ دنیا کی خوشیاں جو انسان چاہتا ہے وہ دنیا میں بھی اللہ اس کو عطا فرماتے ہیں और उसको उसका ताल्लुक अल्लाह ने दुनिया की चीजों के साथ नहीं जोड़ा। खुशी देने के लिए अल्लाह कोठी दे दे, खुशी देने के लिए अल्लाह गाड़ी दे दे, खुशी देने के लिए अल्लाह बड़ी कुर्सी पे बिठा दे, नहीं, अल्लाह इन चीजों के मोहताज नहीं है। ईमान और आमाल सालिया वाली जिंदगी इख्तियार की है तो झोपड़े में अल्लाह वो इज्जत दे देगा जो कोठियों वालों को कोठियों में नहीं मिलेगा, जो फराड़ों वालों को बड़ी बड़ी गाड़ियों में नहीं मिलेगा, बड़ी बड़ी कुर्सियों वालों को वो इज्जत नहीं मिलेगी। अल्लाह पाक इस झोपड़ी में बैठने वाले, झोपड़ी में रहने वाले को अल्लाह वो सुकून और इत्मीनान वाली जिंदगी दे। और मेरे भाइयों दोस्तों बुजुर्गों, दुनिया की जिंदगी तो आरजी है, मौत पर खत्म हो जाएगी। जहाँ की खुशी भी आरजी है, जहाँ की परेशानी भी आरजी है, लेकिन जो सवादा खुशी का मुफ्त लेकर वो कुदरत चला जाए आदमी को
मौत के बाद
शुरू होने वाली जिंदगी हमेशा रहना है, तो मौत के बाद की जिंदगी की खुशियां हमेशा की होगी, वहां की इज्जत हमेशा की होगी, वहां की राहत हमेशा की होगी, वहां की चैन सुकून वाली जिंदगी हमेशा के लिए हो। और उसका उसकी इब्तिदा अल्लाह पाक मौत से फरमा देंगे, एहसास के साथ उसकी रूह को निकाला जाएगा और फिर जिसम जब कब्र में रखा जाएगा तो कब्र उसका इस्तेमाल करेगी। और हशर के दिन जब अल्लाह पाक उठाएंगे अपने अर्श के नीचे, अर्श के साए में अल्लाह पाक जगह अता फरमा देंगे, हिसाब के सबके से अल्लाह महफूज फरमाएंगे और नामा अमाल दाएं हाथ में देकर फरिश्तों से फरमाएंगे ले जाओ मेरे इस बंदे को, ले जाओ मेरे इस बंदी को, मेरे मेहमान खाने जन्नत से पहुंचा। तो फरिश्ते लेकर जब चलेंगे तो शराब की घाटी आएगी रास्ते में, वो पलक झपकते ही गुजर जाएंगे और जन्नत के दरवाजे पे खड़ा कर लेंगे के खुशबख्त इंसान, तूने दुनिया में अल्लाह को राजी किया, अल्लाह के दीन के मुताबिक जिंदगी गुजारी, अल्लाह के हुक्मों को अपने नबी के तरीके से पूरा किया, आज अल्लाह ने तेरा ये ठिकाना बनाया, इसके अंदर दाखिल हो, ये अल्लाह का मेहमान खाना है तुम्हारे लिए ठिकाना। कहते जन्नत अल्लाह दुनिया में हुजूर अकरम के हदीस का मफहूम है, वाला आए वो बात बड़ा हजूर समियत बड़ा खतर आला कल भी बशर। अल्लाह ने जन्नत से ऐसी नेमतें बनाई है कि दुनिया में किसी आंख में देखी नहीं, किसी कान में सुनी नहीं, किसी के दिल पर उसका ख्याल और भाव पर कुरान भी नहीं गुजरा। कहते ऐलान हो जाएगा कि जन्नत में दाखिल हो जाओ, हमेशा की जिंदगी है, यहाँ कभी मौत नहीं आई, हमेशा की जवानी है, यहाँ कभी बुढ़ापा नहीं आए, हमेशा की सेहत है, कभी बीमारी नहीं आई। जो नेमतें तुम्हें इस्तेमाल करने के लिए दी जा रही है, बरतने के लिए दी जा रही है, वो तुम्हारे इस्तेमाल करने के खत्म नहीं होगी, पुरानी नहीं होगी। खाने की नेमतें खाओगे और मनो धनो खाओगे, लेकिन तुम्हारे ये मनो धनो खाने से अब वो नेमतें खत्म नहीं होगी, बल्कि अल्लाह उनको और बढ़ाता चला जाए। जो नेमतें पहनने के लिए दिए वो पहनने से पुरानी नहीं होंगी, फट नहीं जाएंगी, बल्कि वही जिस्म पर बदलती रहेंगी, धोने की भी जरूरत नहीं पड़ेगी। जो मकानात है वो इस्तेमाल से पुराने नहीं होंगे, वो सवारियां हैं। दुनिया में इंसान जन्नत की नेमतों का तसव्वुर भी नहीं कर सकता। और इसके मुकाबले में जैसे दुनिया की आज की जिंदगी में ये तंगी, ये परेशानी, ये मुसीबत, ये जिल्लत, ये रुसवाई, ये तो दुनिया की है, मौत पर खत्म हो जाएगी, लेकिन मौत से जो जिल्लत का दरवाजा खुलेगा और परेशानी और मुसीबतों का दरवाजा खुलेगा वो कभी बंद नहीं। जैसे तकलीफ देकर इसकी रूह को निकाला जाएगा तड़पा तड़पा, और फिर कब्र में जब रखेंगे तो ये मौत की तंगी से बढ़ जाएगी, कब्र की तंगी के पत्नियां एक दूसरे में घुस जाएंगी, और जब हशर के मैदान में अल्लाह उठाएंगे तो क्या चेहरा होगा, हाय अफसोस है शर्मिंदगी के नारे लगा रहा होगा और सूरज के नीचे खड़ा होगा जो सर के ऊपर होगा, और अपने गुनाहों के बकदर अपने पसीने में डूबा हुआ, और अल्लाह सख्ती से हिसाब लेंगे, सर के बल चलाएंगे और फरिश्तों को कहेंगे इसको मुंह के बल भेजो और जहन्नम के अंदर फेंको, तो शराब पर जब घसीटा जाएगा टुकड़े टुकड़े होकर जहन्नम की वादी में पहुंच जाएगा, जैसे हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जन्नत की नेमतों का तसव्वुर नहीं कर सकते, ऐसे ही जहन्नम की तकलीफों का भी आदमी दुनिया में उसको तसव्वुर नहीं कर सकता कि जहन्नम के अंदर कितनी तकलीफ है, कितनी मुसीबत है, कितनी कितनी जिल्लत और रुसवाई है। कहते जहन्नम की जो आग है वो इस दुनिया की आग से 70 गुना तेज है, एक जहन्नमी को जहन्नम की आग से निकाल कर इस दुनिया की आग में डाल दिया जाए तो उसको नींद आ जाए, तो ये अंगारा अपने हाथ पर रख सकता है, एक चिंगारी बर्दाश्त कर सकता है, जहन्नम की आग इतनी तेज, इस खाने के लिए, इस पीने के लिए, इस पहनने के लिए, इस मकामों और जिस ख्वाहिशात को पूरा करने के लिए इंसान दुनिया में अल्लाह के हुक्म को तोड़ता है, अल्लाह के जिक्र से ऐराज करता है, अल्लाह की नाफरमानी करता है, जहन्नम में अल्लाह उसकी हर ख्वाहिश को अदम दर्जे से तोड़ दे, पुकारता है अल्लाह भूख लगी है कुछ खाने को दे दे।
www.dawatabligh.blogspot.com
फरमाते यहाँ कुछ भी नहीं है, बस ये लोगों का असाजेदार फल है, खाल है, वो कितनी होती है, कहते जहन्नमी की एक जहन्नमी की भूख का मुकाबला सारे इंसानों की भूख को मिला दिया जाए, एक जहन्नमी की भूख का मुकाबला नहीं कर सकता, जब वो उसको मुंह में डालेगा तब खून के फल को वो खाजेदार उसके अलग से फंस है, और फिर उसके ऊपर पानी मांगेगा और सैकड़ों सालों के बाद उसकी फरियाद सुनी जाएगी, और वो भी कहेंगे बस अब और कुछ नहीं है, ये खोलता हुआ पीप और लहू है जो जहन्नमियों के जिस्म से निकल रहा है, पी लो इसको, जिसकी इतनी प्यास है कि सारे इंसानों की प्यास को मिला लिया जाए एक जहन्नमी की प्यास का मुकाबला नहीं कर सकते, जैसे वो उस प्याले को करीब करेगा मुंह के नीचे का होंठ उसकी कफिन से साफ पर नजर जाएगा और ऊपर का होंठ नीचे कनकटी पर चला जाएगा, लेकिन प्यास इतनी शिद्दत से होगी जो वो खोलते हुए पीप और लहू को हानि पी लेगा, जिससे सार यहाँ से अंदर से जितने भी उसके होंगे वो सब फारिग होने के रास्ते से बाहर निकल आए, और जो निकलेंगे और जो उससे बदबू फैलेगी और जहन्नमी दूसरे जो होंगे जो उसके उसकी शरारत की वजह से वो परेशान हो जाएंगे कि ये कौन आ गया बच्चा, जिसकी शरारत की वजह से सारे जहन्नमी परेशान हो, तो अल्लाह तबारक व तआला ने इंसान की दोनों जहानों की कामयाबी को अपने पूरे दीन के पूरे दीन पर चलने में रखी, और इस दीन को अल्लाह ने मेहनत के साथ जोड़ा है, ये बगैर मेहनत के इंसानों की जिंदगी में नहीं आती, इसी मेहनत के लिए अल्लाह पाक हर जमाने में नबियों को भेजते, आदम अला नबीना व अलैहिस्सलाम से अल्लाह ने नबियों के सिलसिले को शुरू फरमाया, हमारे और आपके नबी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ने नबूवत के सिलसिले को बंद फरमाया, आप सल्लल्लाहु अलैहि वसल्लम ने 23 साल नबूवत की मेहनत फरमाई दावत वाली, 13 साल मक्का के अंदर और 10 साल हिजरत के बाद मदीना में, और जहाँ जहाँ आप सफरों में रहे, और आपने अपनी उम्मत को ये बता दिया कि मैं आखिरी नबी हूँ, तेरे बाद अब कोई नबी नहीं आएगा, तुम आखिरी उम्मत हो, तुम्हारे बाद अब कोई उम्मत नहीं आएगी, الخاتم النبیین یا نبی آبادی ولا امت آبادی. حضور فرمائے کہ میں آخری نبی ہوں، میرے بعد اب کوئی نبی نہیں آئے. اللہ نبیوں کو کس لیے بھیجتے تھے؟ کہ وہ لوگوں کی رہنمائی فرماتے تھے، ان کو سیدھا راستہ بھی دکھاتے تھے، اس پر چلاتے تھے. اب اللہ نے حضور صلی اللہ علیہ وسلم کو خاتم النبیین بنا کر بھیجا، رحمت للعالمین بنا کر بھیجا، اور سب پتن للناس سے بشیر و نذیر بنا کر. آپ نے 3 سال محنت فرمائی اور اپنی امت کو یہ بات سمجھا دی کہ اب انسانیت تک اللہ کے پیغام کو پہنچانا یہ ہر میرے امتی کی ذمہ داری ہے، میرے ہر ہر امتی کی ذمہ داری ہے. مجموعہ امت ساری انسانیت کی فکر کرے گی اور ہر ہر امتی ساری امت کی فکر کرے گی، سارے انسانوں کی فکر کرے گی. تو حضور صلی اللہ علیہ وسلم نے حضرات صحابہ کرام کو جو محنت دعوت والی سکھائی اور سماعت کو متعین کیا، اور پھر صحابہ کرام اپنی زندگی کے مقصد کو سمجھ گئے اور اللہ کے دین کو اپنی زندگی میں لائے اور اس دین کو لے کر دنیا کے اندر پھیل گئے. جہاں جہاں بھی گئے اللہ پاک نے ان کی زندگی کو ایسا نمونہ بنا دیا کہ وہ جہاں جاتے ان سے کہتے تھے کونو مثلنا، ہم جیسے ہو جاؤ، جیسے ہمارا ایمان ہے، جیسے ہمارے اعمال ہیں، جیسے ہمارے اخلاق ہیں، جیسے ہمارے اندر اخلاص ہے، جیسے ہمارے اندر ابھی دین سے ملنے کا ہم دین سے زندہ کرنے کا جذبہ اور شوق اور مخلوق کی ہمدردی مہربانی کا جذبہ ہے، جیسے ہماری زندگی آپ دیکھ رہے ہو اللہ کے حکم نبی کے طریقے پر ہے، ایسی زندگی تم بھی اختیار کر دو. اس پر اللہ پاک جیسے اللہ ہمیں کامیاب کر رہا ہے، ہمارے پاس کچھ بھی نہیں تھا، ہم عرب کے بنو، ہمیں کوئی حلال و حرام میں تمیز نہیں تھا، اور اللہ کو نہیں جانتے تھے، اللہ کے رسول کو نہیں جانتے تھے، اللہ کے دین کو نہیں جانتے تھے. ہم اپنے ہاتھ کے بنائے ہوئے بتوں کے سامنے ہم سر جھکاتے تھے، ان کو سجدہ کرتے تھے، ان سے اپنی منتیں اپنی مرادیں مانگتے تھے. لیکن اللہ نے ہمارے اندر نبی بھیجا اور نبی نے ہمیں اللہ کا پیغام پہنچایا، اللہ کا دین پہنچایا، اور پھر یہ ذمہ داری بھی لگائی کہ اللہ نے تمہیں امت محمدیہ صلی اللہ علیہ وسلم نے پیدا فرمایا، اور تمہارے ذمہ اب یہ کام بھی ہے کہ تم قیامت تک کے آنے والی انسانوں تک اللہ کے دین کو پہنچانے کا سبب و ذریعہ بنے. تو حضرات صحابہ کرام جو تھے آپ صلی اللہ علیہ وسلم کے ساتھ اس محنت میں لگے رہے، اور پھر جب آپ نے اپنی زندگی میں آپ صلی اللہ علیہ وسلم نے اپنی زندگی میں 150 جماعتیں تشکیل فرمائی، جس میں سے 25 سے 27 جماعتوں میں آپ صلی اللہ علیہ وسلم صحابہ کے ساتھ خود نکلے اور نکل کر ان کو سارے اعمال سکھائے، دعوت دینا، تعلیم کرنا، ذکر عبادت میں رکھنا، خدمت کرنا، امیر اور معمول کا معاملہ، افسوں کے بعد کیسے، رہوں کے بعد کیسے، یہ سارے اللہ کے راستے میں نکل کر. تو ہم جو یہاں اجتماع میں جمع ہوئے ہیں سب سے پہلی بات تو یہ ہے، بڑے کہتے ہیں صحابہ کرام جیسے اپنی زندگی کے مقصد کو جان گئے تھے، آج صدیاں ہو گئیں امت سے دعوت کی محنت کو چھوٹے ہوئے، اس لیے مسلمان آج اپنی زندگی کے مقصد کو بھول دیا، کھانا کمانا، تین بچوں کو پالنا، اسی کو اپنا زندگی کا مقصد بتا دیا. یہ ہمارا مقصد نہیں ہے، یہ ہماری ضرورت ہے، بس اگر ضرورت اس میں لگنے کی اجازت ہے، لیکن مقصد زندگی یہ نہیں ہے. مقصد زندگی کیا ہے؟ جو حضور نے صحابہ کو سمجھایا اور سکھایا اور اس پر ڈال کر دیا. ربیع بن عامر رضی اللہ عنہ جب کسرا کے دربار میں گئے تو کسرا نے دیکھا کہ ہاں جی بھوک کی وجہ سے پیٹ کمر کے ساتھ لگا ہوا ہے اور رنگ بھی پیلا پڑا ہوا ہے، اور اس کے بعد کپڑے بھی پھٹے پرانے ہیں، یہ عرب کے بدوؤں کے پاس ٹائپ نہیں ہے، اس لیے ہمارے ملک سے چڑھائی کرائے. ان کا دماغ یہ تو مل رہی تھا، تم کیوں آئے ہمارے پاس؟ ریلی میں نامے رکھے داروں نے کہا ہاں جیل رہی گئی، تو हम आए नहीं है तुम्हारे पास कुछ करने के लिए, अल्लाह इतना आसान नहीं है, हमें अल्लाह ने तुम्हारी तरफ भेजा है। और क्यों भेजा है? अल्लाह भेजा की बात इबादत की बात बिना इबादत रब भी नहीं पाते। जो दिन अज्ञान इरा आज भी इतना दुनिया इरा साथ यहाँ हम आए नहीं है, अल्लाह ने हमें भेजा है। क्यों? ये बंदों को बंदों की बंदगी से निकाल कर अल्लाह की बंदगी के नीचे लाए, यानी अल्लाह के दीन के मुताबिक लोग जिंदगी गुजारने वाले हों, अल्लाह के अहकाम को नबी के तरीके से पूरे करने वाले हैं। और आप दुनिया की तंगी से आखिरत की उसर और बातिल के जुल्म से इस्लाम के अदब के नीचे लाने अल्लाह ने हमें इसलिए भेजा है। और फिर अपनी छोटी हुई तलवार जो चीजों में लिपटी हुई थी और यूँ हाथ से लेकर कहा अर्थिन पर चला इस्लाम नया शराबती में आ जाएगा। इसलिए साहबा इकराम ईमान पर ऐसी मेहनत की थी हुजूर ने उन पर तो वो किसी मखलूक से डरने वाले नहीं थे, वो सिर्फ किससे डरने वाले थे? अल्लाह से डरने वाले। जैसे जो अल्लाह से डरता है उसको कोई मखलूक नहीं डरा सकता, और जो अल्लाह से नहीं डरता उसको सारी मखलूक डरा सकती, सारी मखलूक से डरता। तो आज उम्मत अपने मकसद को भूल गई थी, तो ये जो हमें अपने माहौल से निकालकर इस इज्तिमा के मैदान में जमा करते हैं वो इसीलिए सुई से हम दो तीन दिन तक इस माहौल में इस आवाज में रहकर अपनी जिंदगी के मकसद को पहचाने और इस मेहनत को सीखने के लिए अल्लाह के रास्ते में निकले और इसका हर हाँ मुसलमान को एहसास दिलाकर उसको भी इस मकसद पर आने की दावत दे कि वो भी इस काम को अपनी जिंदगी का मकसद बनाकर सारी दुनिया में अल्लाह के दीन को पहुंचे। हजरत मिला के मौके पर जब कुरान पाक की आयत नाजिल हुई अय्यौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम नियमती वरदीतु लकुम अल-इस्लाम दीना, अल्लाह पाक ने फरमा दिया उसको कि भाई आज इस्लाम को मुकम्मल कर दिया गया और ये अल्लाह की बड़ी नेमत है जिसको अल्लाह ने तुम्हारे लिए पसंद और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने वो जो मजमा सहाबा का साथ कर रहा था हज में उनको उनसे पूछा अल बल्लग को रिसालत रब्बी अल बल्लग को अमानत रब्बी, मैंने अल्लाह की अमानत और रिसालत तुम तक पहुँचा दी, यानी जो दीन मुझ तक आया था वो मैंने तुम तक पहुँचा दिया। सबने कहा अल्लाह के रसूल आपने पहुंचाया ही पहुंचाने का हक भी अदा कर अल्लाह को गवाह बनाया ऐसा गवाह रहना आपके बंदे आपके सामने के इकरार कर रहे हैं कि मैंने आपका पैगाम इन तक पहुंचा दिया। फिर मुतवज्जे हुए हाजरीन की तरफ पर युवक ने वो शाहिद को मिलकर बोला जो हाजरीन मेरे साथ इस वक्त मौजूद हो आयरीन तक इस पैगाम को पहुंचाओ, इस अल्लाह के दीन को पहुंचाओ। के बाद आबा इकराम वापस लौटे और अपनी तस्वीर बनाई कोई मस्जिद की तरफ कोई मदरिस की तरफ कोई शुमाल की तरफ कोई जुनूब की तरफ निकल गए और अल्लाह के दीन को पहुंचा। योगी पाक हस्तियों की मेहनत का नतीजा है तो आज हमें पूरी दुनिया के अंदर मुसलमान मिले। अगर वो मक्का में मदीना में रहते और अपनी आबादी करते रहते तो फिर ये दीन दुनिया में न है। हमारा और आपका जमा होना इसी मकसद के लिए इसी निस्बत पे है कि हम और आप भी अपनी जिम्मेदारी को समझे, इस्लाम को अपना असर बनाए, इस्लाम को सीख कर हर मुसलमान को सीखने पर तैयार करके ताकि अल्लाह तबारक व तआला पूरे दीन को पूरी दुनिया में जिंदा फरमा दे। क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने और हजरात सहाबा इकराम ने इसके लिए यकीन दुनिया में आ जाए तो अल्लाह को माने अल्लाह की माने अल्लाह इसे कामयाब कर दे, ये गम और फिक्र आपको जिनको लोगों के पीछे फिराता था और दावत देते थे उनको और रात को अल्लाह से उठ कर मांगते थे या अल्लाह जिसको तेरे कब्जे में है हिदायत तो तू ही देगा, अल्लाह इनके दिलों को सारी गुमराही से हिदायत की तरफ फेर, दलालत से हिदायत की तरफ फेर। इसलिए कि जब अल्लाह हिदायत दे देते हैं तो दीन पर दीन इस्लाम पर चलने के लिए
सीने को खोल देते। जब शरण खड़ा हो जाता है तो फिर अल्लाह के दीन पर चलना कोई मुश्किल नहीं है। दीन पर चलना ऐसे आसान हो जाता है जैसे फूलों की सेज पर चलना। और जब तक हिदायत का नूर नहीं मिलता तो फिर इंसान को दीन पर चलना ऐसे मुश्किल होता है जिसका अल्लाह ने कुरान पाक से जिक्र फरमाया कि ये समझता है कि मैं आसमान से चलूं, आसमान पे वाला कोई चढ़ सकता है। आसमान पे चढ़ना जैसे मुश्किल नजर आता है ऐसे दीन पर चलना। और ये क्यों? कि अल्लाह पाक उसके सीने को तंग कर देते हैं। तो भाई और दोस्तों बुजुर्गो, अल्लाह तबारक व तआला ने हमें और आपको जो हिम्मत अता फरमाई है, जो शान अता फरमाई है, ये ऐसा उम्मत का रकम अता फरमाया है वो इसी काम की निस्बत से अता अपने नबूवत की बरकत है। ये जो मेहनत अल्लाह ने दी है इसकी निस्बत से अल्लाह फरमाए के ऐ उम्मत मोहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम आप बेहतरीन उम्मत हो, हमने आपको निकाला है लोगों की भलाई की तरफ बुलाते हो, अल्लाह की की तरफ बुलाते हो, बुराई से मना करते हो, अल्लाह के नाम पर ईमान रखते हो। अल्लाह तबारक व तआला ने दूसरी आयत के अंदर हुक्म देकर फरमाया है कि मैं लोगों को बुलाता हूँ समझ बूझ के साथ, यकीन के साथ, अल्लाह की तरफ यानी अल्लाह के दीन की तरफ। और ये अल्लाह की तरफ बुलाना मेरा भी काम है और मेरे इत्तिबा करने वालों का भी यही काम। इतिहासियों में लिखा है अभी तबानी जिसने भी कलमा पढ़ा मोहम्मद वो मनी तबानी में दाखिल है। चाहे मर्द है चाहे औरत, चाहे काला है चाहे गोरा है, चाहे अरब है चाहे अजब है, जहां का भी रहने वाला है अब उसकी जिम्मेदारी है खुद भी अल्लाह के दीन के मुताबिक जिंदगी गुजारे और इस दीन को सारी दुनिया में पहुंचे। तबारक व तआला हमें और आपको अपने मकसद पर आने की तौफीक अता
फरमाए।
जब हम जैसे सहाबा इकराम जब अपने मकसद पर थे और मेट्रो हरकत में थे और दिमाग के पास चल रहे थे, अल्लाह लोगों की जिंदगी को बदल रहे, मुल्कों के मुल्क इस्लाम में आ रहे, कौमों की कौमें इस्लाम में आ रही और इलाकों के इलाके इस्लाम में आ रहे। जैसे सब किस्मती से जब से उम्मत ने इस्लाम को छोड़ा है आज गैरों को तो दीन पहुंचना दूर की बात, मुसलमान की जिंदगी में पूरा दीन नहीं रहा। तो ये पूरा दीन मुसलमान की जिंदगी के अंदर पूरा आ जाए और पूरी दुनिया के अंदर जिंदा हो जाए, इसके लिए जैसे हजरत सहाबा इकराम ने कुर्बानी दी, हाँ जी, अल्लाह के दीन को सारी दुनिया में पहुंचाया, ऐसी हम कुर्बानी देंगे जान और माल के एतबार से। अल्लाह तबारक व तआला आज भी दीन को सारी दुनिया में जिंदा फरमाए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा इकराम को जरिया, अल्लाह ने हुजूर को और सहाबा को जरिया बनाया। दीन को जिंदा किसने किया भाई? किसने किया भाई? दीन को आज भी अल्लाह ही जिंदा करेंगे, लेकिन अल्लाह उसके लिए मुझे और आपको सबों को जरिया बना। तो इसके लिए भाई जैसे आपको पता है कि भाई 1500 जमाते से ले 4 महीने के लिए और 25-25 जमाते अंदरों देहरों के लिए थी। तो आप दिमाग का ये दूसरा दिन है, कल तीसरा दिन हो जाएगा, परसों दुआ हो जाएगी, फिर अल्लाह के रास्ते में चले जाएंगे। लेकिन हमारे बड़ों की ये है कि भाई कराची इतना बड़ा शहर है उसके हर हर मस्जिद से अल्लाह के रास्ते में जमात निकल जाए और हर घर से उस जमात से एक एक ताकि अल्लाह के रास्ते में निकला हुआ हो। तो कम से कम ये हो कि 18 या 20 हजार जमाते नतीजे है उनमें से सबसे कम 15 हजार जमाते को निकल जाए। तो इस मजमे में जो साथी अपनी बात से तैयार है वो, और जो अपने मोहल्लों से जमाते बना रहे हो जो तैयार है वो अपनी जगह पर जरा खड़े हो जाए। कौन कौन तैयार है? माशाल्लाह माशाल्लाह, और खड़े हो जाए और खड़े हो जाए। देखो
ऊपर से किस तरह के पाता हो रहे
पैमाने के आगे वो स्वभाव के हाथ से है तो इसके लिए भाई कांग्रेस के बाद तस्वीर होगी ये 15 हजार
ठीक है।